शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।
नमस्कार, सामुदायिक रेडियो शुक्लाफाटा एफएमको प्रस्तुति कार्यक्रम जवाबदेहितामा तपाईँलाई स्वागत छ। सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द शुक्लाफाटा एफएमको स्टुडियोमा कार्यक्रम जवाबदेहिता लिएर उपस्थित भएका छौँ। श्रोताबिन, कार्यक्रम जवाबदेहिता तपाईँ शुक्लाफाटा एफएमबाट 6 बजेदेखि सुन्न सक्नुहुन्छ।
श्रोता, कार्यक्रम जवाबदेहतामा हामी सम्बन्धित निकायले आआफ्नो ठाउँबाट जिम्मेवारी वहन गरेको छ कि छैन भन्ने विषयमा कुराकानी तथा छलफल गर्ने गर्दछौँ। र कार्यक्रम जवाबदेहतामा आज हामी विशेष गरी प्रदेश नम्बर 7 पनि विभिन्न प्रकारका धार्मिक लगायत पर्यटकीय क्षेत्र रहेका छन्। ती पर्यटकीय क्षेत्रहरूको संरक्षण सम्वर्धन गर्न कसले के कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्ने विषयमा आजको कार्यक्रम जवाबदेहता केन्द्रित रहनेछ।
आजको कार्यक्रममा हामी हप्तहट धार्मिक र पर्यटकीय दृष्टिकोणले कति महत्वपूर्ण छ भनेर यहाँहरूलाई जानकारी गराउने प्रयास गरिरहेका छौँ। हप्तहटमा सहस्त्रलिङ्ग, त्रिवेणी, नागढुङ्गा, नाफेकोट, बाबाको कुटी आदि थुप्रै घुम्न लायक धार्मिक स्थल र ठाउँहरू छन्। पदयात्राका पारखीहरूका लागि त यो क्षेत्र झन मनमोहक नै छ। यहाँका ताल धार्मिक स्थलको प्राकृतिक सौन्दर्यताको पुरा मजा लिने हो भने कम्तीमा पनि 4-5 दिन लाग्छ। प्राकृतिक स्वर्ग नै मानिएको खप्तर क्षेत्र एकचोटि घुम्नुपर्ने ठाउँ नै हो। यसै विषयमा प्रस्तुत छ योजना आवाज।
मेरो नाम नकुल बहादुर सिंह हो। खप्तर अति सौन्दर्य चाहिने ठाउँ हो। त्यहाँको चाहिने वस्तु स्थिति हेर्ने हो भने मान्छेलाई मनमोहक बनाइदिन्छ। त्यहाँ डाँफेकोट खप्तर महात्माको घोडा दौडमा बसेको उहाँको मूर्ति, अन्य चिजहरू, त्यहाँ तलाउहरू भए, त्यहाँको प्राकृतिक चरा चुडुङ्गी जनावरहरू भए, अति रमाइलो सौन्दर्य चाहिने संसारको एउटा नमुना रूपमा होला। र त्यहाँ चाहिने 56 धाप 52 पाटन भन्ने चाहिने त्यहाँको नामै चाहिने छ। त्यहाँ धार्मिक स्थल छैन, ठाउँ ठाउँमा देवी देवताहरूको चाहिने मन्दिरहरू चाहिने छन्।
मेरो नाम सुरेन परियार। खप्तर धेरै रमाइलो ठाउँ छ, राम्रा राम्रा ठाउँहरू छन्, हेर्न लायकका ठाउँहरू छन्। अब त्यहाँ मान्छे गयो भने त्यहाँबाट किन फर्किनु होला पर्ला भने जस्तो पनि हुन्छ। एकदम रमणीय ठाउँ छ, एकदम प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ छ, धेरै राम्रो छ। बाबाको कुटी भन्ने छ, धेरै राम्रो छ। अनि एउटा खाब्रे दह भन्ने दह छ, धेरै राम्रो छ, एकदमै राम्रो लिएको ताल छ। त्यसपछि सहस्रलिङ्ग जहाँ वर मागिन्छ त्यो ठाउँ पनि धेरै राम्रो छ। त्रिवेणी भन्ने ठाउँ छ, त्यहाँ पनि धेरै राम्रो, विभिन्न किसिमका फुलहरू फुल्या हुन्छन्, धेरै राम्रो छ। एक दुई दिनमा त त्यो घुम्नै सकिन्न, लगभग 4-5 दिन लाग्छ घुम्नको लागि। तर धेरै राम्रो ठाउँ छ, मनोरम दृश्य छ, प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ छ, धेरै राम्रो राम्रा चिजहरू छन् त्यहाँ। कहिले काहीँ हिउँ पनि पर्छ, एक ठाउँमा पानी आएको छ भने अर्को ठाउँमा घाम लागेको हुन्छ।
मेरो नाम गङ्गा सिंह, मेरो बसाई सिलगढी गछु। रमाइलो छ, राम्रो छ, जताततै किसिम किसिमको फुलहरू छ, हेर्न रमाइलो छ। त्रिवेणी छ, नागढुङ्गाहरू इत्यादि धेरै रमाइलो ठाउँ छ। धेरै जसो स्वदेशी भन्दा विदेशीहरू घुम्न आउने गरिन्छ यता।
मेरो नाम मोहन दाजोशी, दिपाल सिलगढी नगरपालिका। खप्तर प्राकृतिक रूपले धेरै सजिएको स्थल हो, होइन? धेरै सुन्दर मनोरम स्थलहरू छन् जहाँ चाहिँ स्वदेशी पर्यटनदेखि लिएर विदेशी पर्यटकहरूलाई पनि भित्र भने प्रशस्त सम्भावना भएको स्थल हो। तर प्राकृतिक रूपले सजिए पनि होइन, जुन किसिमले यसलाई विकास गर्नुपर्ने थियो, जुन किसिमले यसलाई चाहिँ अझ भौतिक पूर्वाधारले युक्त बनाउनुपर्ने थियो, त्यो अहिलेसम्म पहल हुन नसकेको तिथ्य यथार्थ हो। अब उदाहरणको लागि तपाईँ 10 वर्ष भइसक्यो यो झिगडानासम्म जाने सडक अहिलेसम्म पनि विकसित हुन सकेको छैन, चालु आउन सकेको छैन। करोडौँ रुपियाँ वर्षको चाहिँ त्यही नाउँमा आउँछन्, त्यसको सदुपयोग हुन सकिरहेको छैन। यो चाहिँ दुःखद पक्ष हो, अझै पनि सम्भावना मरिसकेको छैन। त्यसपछि चाहिँ यसलाई चाहिँ अझ यहाँका स्टेक होल्डरहरूले समयमै ध्यान पुर्यायो भने, भौतिक पूर्वाधारको विकास गर्यो भने, खास गरी यो 4 जिल्लाको बिचमा रहेको जुन छ मनोरम स्थल छ, यसले चाहिँ त्यहाँ वरिपरि रहेका मानिसको आर्य आजनमा पनि र जीवन स्तरमा पनि सुधार ल्याउने प्रचुर सम्भावना रहेको मेरो विचार छ। मलाई लाग्दैन कि खप्तरको कुनै पनि क्षेत्रलाई एकचोटि मात्रै हेरेर पुग्छ।
मेरो नाम धनवार मल्ल हो, म दिपाली सिलगढी नगरपालिका सेल्फी टोलमा बस्छु। म खप्तर धेरै बाजी गएको छु, होइन? म धेरै 500 चोटि गएको छु। म खप्तर भनेको त हाम्रो यो मुटु हो देशको, खप्तरको वरिपरि होइन, उतातिर के अरे बझाङ, बाजुरा, यो हाम्रो डोटी होइन, यी क्षेत्रहरूलाई वरिपरिबाट असम होइन यिनीहरूलाई को बिचमा छ यो। अब खप्तर भनेको त यति महत्त्वपूर्ण ठाउँ हो, होइन? विभिन्न किसिमका प्राकृतिक सौन्दर्य पनि त्यहाँ एउटा अपूर्व छ। 22 पाटन 52 भन्छन् होइन त्यो अगाडिदेखिको एउटा प्रकृतिले एउटा कस्तो सिँगारीको जस्तो के होइन चट्ट चट्ट परेका डाँडा काँडाहरू होइन पाटनहरू दहहरू जस्तो खापट दहमा एउटा मन्दिर पनि छ होइन त्यहाँ खापट दहमा पूजा पनि हुन्छ त्यहाँ ठुलो एउटा दह पनि छ विभिन्न किसिमका फुलहरू फुलेर चकाचौँदो हुन्छ विभिन्न किसिमका जडीबुटीहरू त्यहाँ पाइन्छ त्यहाँ हाम्रो खाने पनि छ त्यहाँ हर दृष्टिकोणले खपतड देशको एउटा ठुलो मुटु नै हो
प्राकृतिक सौन्दर्यताले भरिपूर्ण खप्तर क्षेत्रमा अझै धार्मिक पर्यटकहरू भित्र्याउन जिम्मेवार नागरिक र जवाबदेही नेतृत्ववर्ग हुनुपर्दछ जिम्मेवार नागरिक र जवाबदेही नेतृत्ववर्ग मिले मात्र सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूको विकास गरेर शान्त र समृद्ध सुदूरपश्चिमको विकास गर्न सकिन्छ विचार र धारणाहरू भिन्न भिन्न भए पनि यदि कार्यान्वयन गर्ने तरिका विवेकशील हुने हो भनेपछि जुनसुकै बाटोबाट अगाडि बढे पनि खप्तरका धार्मिक र पर्यटकीय स्थलहरूको विकास गर्न सकिन्छ धार्मिक र पर्यटकीय स्थलहरूको विकास गर्न सकेपछि मात्र यो ठाउँका मानिसहरूको आर्थिक र सामाजिक विकासमा टेवा पुग्नेछ यसका लागि हामीले खप्तर क्षेत्रको धार्मिक र पर्यटकीय स्थलहरूको प्रचार प्रसारका साथै भौतिक निर्माणमा पनि ध्यान दिनु जरुरी देखिन्छ खप्तर क्षेत्र विकास गर्नका लागि अहिले खप्तर क्षेत्र पर्यटन विकास समिति पनि गठन भएको छ र यसका अध्यक्ष पूर्णराज जोशी अहिले हामीसँग हुनुहुन्छ अब लागौँ उहाँसँग गरेको यो कुराकानीतर्फ यहाँलाई कार्यक्रममा स्वागत छ
हजुर धन्यवाद
अनि तपाईँ चाहिँ खप्तर क्षेत्र पर्यटन विकास समितिका अध्यक्ष हुनुहुन्छ यो क्षेत्रको विकास गर्नका लागि चाहिँ के गर्दै हुनुहुन्छ नि
खप्तर खास गरिकन असम गोटी बझाङ बाजुरा चार जिल्लाको चाहिँ मध्यमा पर्दछ
हजुर
अब खप्तरको चर्चा परिचर्चा र यसको प्रचार प्रसार जे जति भयो अहिले हामीले जति बुझ्यौँ त्यो आफ्नो ठाउँमा छ खप्तरको समग्र विकासको लागि सर्वप्रथम चारै जिल्लाबाट खप्तरसम्म जाने पहुँच मार्गको निर्माण हुनुपर्दछ र केही पहुँच मार्ग चाहिँ निर्माण भइसकेको अवस्था पनि छ र खप्तरमा त्यो खप्तरभित्रको जति पनि ऐतिहासिक धार्मिक स्थलहरू छन् त्यसको अत्यन्त महत्त्वपूर्ण चाहिँ आफै महत्त्व चाहिँ रहेको छ र अब हामी खप्तरलाई भूस्वर्गको रूपमा पनि हामी भन्ने गर्दछौँ त्यहाँ सहस्त्रलिङ्ग भयो त्रिवेणी धाम भयो खप्तर दह भयो बाबा कुटी भयो त्यहाँका रमणीय पाटनहरू भयो नागढुङ्गा सर्पढुङ्गा त्यस्ता अत्यन्त रमणीय स्थलहरू तालतलैयाहरू चाहिँ धेरै छन् र त्यसको धेरै माने चाहिँ विकास भइसकेको अवस्था पनि होइन र यसको विकासको लागि हामी लागि परिरहेका छौँ यसको विषयमा यही नै हो र त्यहाँ
हजुर अनि तपाईँ चाहिँ विकासका लागि लागिराख्नु भएको छ यसको धार्मिक महत्त्व चाहिँ के रहेको छ नि
खास गरिकन अब यो हाम्रो चारै जिल्लाको जति पनि शक्तिपीठहरू छन् जस्तो शैलेश्वरी भन्नु अरू जिल्लाका चाहिँ मठ मन्दिरहरू चाहिँ छन् यो शैलेश्वरी पनि आफैमा शक्तिपीठ हुन् भगवती शैलेश्वरी माता होइन त्यहाँको चाहिँ दर्शन गरिसकेपछि हिजोको एउटा भनाइ पनि के रहेको छ भने किम्बदन्तीमा पनि कम्तीको त्यहाँ गएपछि जस्तो सहस्त्रलिङ्ग दर्शन गर्ने अब यो भगवान् शिव र पार्वतीको जुन चाहिँ महत्त्व छ शक्तिपीठ को हिसाबमा र स्वयं माता जस्तो शिव र पार्वती नै हुन् यो शैलेश्वरी भनेको त सहस्त्रलिङ्ग चाहिँ शैलेश्वरीको दर्शन गर्छ सहस्त्रलिङ्गको चाहिँ दर्शन गर्ने र अरू चाहिँ त्यो त्रिवेणी धाममा चाहिँ नहुने त्यहाँ दर्शन गर्ने यस्तो किसिमको छ र त्यहाँ गइसकेपछि हामीले जे कुरो प्राप्ति गर्ने हो धार्मिक रूपले हामी शुद्ध मनले जब त्यहाँ हामी पुग्दछौँ त्यहाँ गयो भने मनोकामना इच्छा पुरा हुने आफूले चाहेको
शक्तिपीठहरू पनि थुप्रै छन् र त्यहाँ गएपछि मनोआकाङ्क्षा पनि पूर्ण हुने भएकाले चाहिँ भक्तजनहरूले एकपटक पुग्नै पर्ने जस्तो लाग्छ है
एकदम पुग्नै पर्ने हुन्छ त्यहाँ त्यस्तो छ अब त्यहाँ खप्तर दह छ त्यहाँ पनि भदौको महिनामा चाहिँ मेला लाग्छ त्यहाँ विभिन्न हुन्छ त्यही नै हो हामी त जहिले पनि के भन्छौँ भन्दाखेरि यो धार्मिक हिसाबमा यो के जोडिएको छ भन्दाखेरि किन हामी चाहिँ पूजा आजा गर्छौँ किन हामी त्यो ठाउँमा चाहिँ पुग्छौँ भन्दाखेरि त्यो ठाउँमा गएपछि हरेक मानिसले के सोच्छ भन्दाखेरि मेरो इच्छा आकाङ्क्षा भोलिको दिनमा हामीले मागेका चाहिँ कुराहरू देवी देवताको चाहिँ दर्शन गरेपछि पाउने कुरोहरू त्यो भक्तजनहरूले चाहिँ पाइराखेको हुँदाखेरि हरेक वर्ष मान्छेहरू बुढापाकाहरू पनि सबै युवा युवतीहरू सबैहरू चाहिँ जानेर धेरै टाढा टाढाबाट पुग्ने पनि खास कारण त्यही नै हो
अनि अब त्यहाँ जानका लागि चाहिँ हामीले कसरी पुग्न सक्छौँ त
अब यो डोटीको सन्दर्भमा हामी जस्तो धनगढीको अपरियाबाट हामी सिलगढी भन्ने ठाउँमा आउँछ दिपाल सिलगढी त्यहाँबाट झिकिरानासम्म भन्ने ठाउँमा अहिले सडकको कच्ची बाटो चाहिँ अहिले निर्माण भएको छ, त्यहाँ बस्ने ठाउँ छ र बिचपानी भन्ने ठाउँ छ, त्यहाँबाट जाँदाखेरि अब पैदल हिँड्नुपर्छ, चार घन्टा करिब चाहिँ हामीले त्यो माथि उकालो उक्लिनुपर्छ, त्यो बाटो छ, त्यहाँबाट हामी त्यो बिचपानी भन्ने ठाउँमा बस्छौँ र अब एकै दिनमा पनि पुग्न सकिन्छ, बिस्तारै जाने हो भने दोस्रो दिनमा पनि पुग्न सकिन्छ। सिलगढीमा बसोबासको लागि अहिले धेरै होटलहरू छन्, तैपनि के भन्दाखेरि धेरै होटल व्यवसायीहरूले के भन्नुहुन्छ भन्दाखेरि सरकारको यसमा ध्यान गएको छैन, कम्तीमा यति लामो बाटो छ, ठाउँ ठाउँमा राम्रो राम्रो होटलहरूको चाहिँ स्थापना भएदेखि अनि त्यो अरू ठाउँमा पनि त्यस्तो किसिमको होटल र पर्यटकहरूलाई खाना बस्नलाई एकदम सुविधा भएदेखि अझ बढी पर्यटकहरू आउनुहुन्थ्यो भन्ने किसिमको कुरोहरू उहाँहरूको धेरै पटक आएको कुरो र सरकारले कम्तीमा हो नि त अब सुदूरपश्चिमलाई यो सात नम्बर प्रदेशलाई साँच्चै एउटा पर्यटकीय स्थलको रूपमा चाहिँ यदि विकास गर्ने नै हो भनेपछि त सरकारले सहुलियत रूपमा चाहिँ होटल व्यवसायहरूलाई चाहिँ ऋण प्रवाह गर्ने त्यस्तो किसिमको आह्वान गर्ने, ऐन नियममा चाहिँ धेरै जटिलता नल्याएर खुकुलोपन ल्याउने यस्तो किसिमको भयो भनेपछि त्यसरी पुग्नको लागि पनि एकदम सहज हुने र अहिले पनि त्यो पुग्ने क्रममा अलिकति गाह्रो नभएको होइन, तर भोलिको दिनमा यदि त्यस्तो किसिमको सरकारको ध्यान गयो भनेपछि हामी त अत्यन्तै यसलाई पर्यटन एउटा उद्योगको रूपमा हामी विकास गर्न सक्दछौँ। यो
हजुर सर, अनि म एउटा कुरा चाहिँ के सोध्न चाहन्छु भनेपछि अब बालबालिका वृद्ध
बाल बालिकाहरूले अब धेरै माने सानो उमेरको बच्चाहरूले त त्यो अब 10-11 वर्षको लागि अलिक कठिन पनि हुन सक्छ, त्यो ठाउँमा अलिक चिसो बढी हुन्छ होइन, उनीहरूलाई स्याहार सुसार गर्ने मान्छेहरू यदि भयो भनेपछि त नसकिने भन्ने विषय छैन, त्यो सकिन्छ। तर त्यसमा पनि मैले अझ फेरि अनुरोध गरेँ सबै श्रोता वर्गहरूमा पनि, मेरो हार्दिक अनुरोध के हो भन्दाखेरि कम्तीमा सबै पक्षबाट यो असाम बजाङ बाजुरा गोटी यो खप्तरलाई ती ठाउँहरूमा बसोबासको लागि जस्तो हामी गएपछि हामीले यो ठाउँमा ठ्याक्कै बस्न पाउँछौँ, खान पाउँछौँ भन्ने किसिमको सुविधा अहिले पनि धेरै राम्रो भइसकेको अवस्था होइन, त्यही मैले एउटा गुनासोको रूपमा सबैको गुनासो के हो भन्दाखेरि कम्तीको त्यहाँ राम्रो होटेलहरू चाहिँ बस्नु पऱ्यो इत्यादि गर्नु पऱ्यो। त्यस्तो भयो भनेपछि बालबालिकाहरूले हाम्रो देश यस्तो छ, हाम्रा यस्ता यस्ता ठाउँहरू पनि छन्, हामीले भोलि फर्दर स्टडी गर्दाखेरि हामीले यो ठाउँलाई चाहिँ अझ महत्त्व दिनुपर्छ भन्ने किसिमको त्यो त आउँछ र त्यसले गर्दाखेरि भोलिको पिँढीलाई भोलि चाहिँ हाम्रो सन्ततिहरूले त्यस्ता कुराहरू चाहिँ यदि हाम्रा यस्ता ऐतिहासिक धार्मिक स्थलहरूको चाहिँ बारेमा अध्ययन पनि गर्न पाउने इत्यादि गर्न पाउने त्यो धेरै राम्रो हुन्छ र त्यो वातावरण त्यसरी हुन्छ र अहिलेको स्थितिमा पनि अब बाल बालिकाहरूले आउन सक्ने वातावरण नभएको होइन, त्यसको लागि प्रि इन्फर्मेसन हामीलाई चाहिँ हुनु पर्यो, हामीले पनि हाम्रा चाहिँ बच्चाहरूलाई त्यहाँ पुग्नको लागि उनीहरूलाई चाहिँ हामीले सुविधा दिनको लागि हामीले केही समय अलिकति तयारी गर्नुपर्ने हुन्छ, त्यस्तो इन्फर्मेसन हामीले पायौँ भने हामी त्यो गर्न चाहिँ तयार छौँ।
अनि वार्षिक रूपमा कति पर्यटकहरू आउँछन् नि?
धेरै अब अहिले गत विगत वर्षको भन्दा पनि अहिले यो वर्ष पनि धेरै पर्यटकहरू चाहिँ आउनुभयो, धेरै स्कुलका विद्यार्थीहरू आउनुभयो, महिलाहरू पनि आउनुभयो, विभिन्न मन्त्रालय विभागबाट पनि आउनुभयो, अरू जिल्लाहरूबाट पनि आउनुभयो। अब यसको रेकर्ड त अब यो हाम्रो त कस्तो भन्दाखेरि चार जिल्ला भएको हुँदा असामबाट पनि मान्छे त्यत्तिकै जाने, बझाङबाट पनि जाने, बाजुराबाट पनि जाने, अब डोटीबाट पनि जाने भएको हुनाले यसको रेकर्ड त सबै राष्ट्रिय निकुञ्जसँग हुन्छ। हामी यो असारकोमा चाहिँ हामी सोच्छौँ मेलाको बेलामा चाहिँ अत्यधिक हुन्छ, त्यसको त अब हामी लेखाजोखा नै गर्न सक्छौँ, हजारौँ मानिसहरू चाहिँ आउँछन्, त्यस्तो किसिमको छ हजुरको।
हजुर, अनि तपाईँले भन्नुभयो हिँडेर जानुपर्छ भनेर, हिँड्नुको अर्को विकल्प छ कि छैन?
विकल्प अहिलेको लागि छैन, तर भोलिको दिनमा के भन्दाखेरि अलिकति यो हाम्रो निकुञ्जले हाम्रो वन मन्त्रालयले अलिकति ऐन नियममा अलिकति सुधार ल्याइदियो भने त्यहाँको प्राकृतिक सौन्दर्यता नमास्ने गरिकन यो स्मोकलेस भाइकलहरू करिब करिब त्यो माथिको जति जहाँ उकालो पर्छ त्यहाँ हामीलाई समस्या हुन्छ, पर्यटकहरूलाई धेरै समस्या हुने स्थलसम्म हामीले त्यस्तो स्मोकलेस भाइकलहरू चाहिँ लग्न सक्यौँ र त्यस्तो अनुमतिको कुरोहरू आयो भनेपछि इजी हुन्छ। अथवा अर्को उसमा अब पर्यटन व्यवसायहरू उद्योग वाणिज्य सङ्घ हाम्रा यहाँका चाहिँ समाजसेवी त्यसरी हाम्रो यो नवै जिल्लाका त्यस्तो किसिमको यदि उहाँहरू चाहिँ लाग्नुभयो त्यस्तो उहाँहरूको चाहना भयो भनेपछि जस्तो केबल कारको पनि सम्भावना भोलिको दिनमा छ, अरू अरू भने वैकल्पिक उपायहरूको पनि सम्भावना छ।
हजुर, त्यो त अब भोलिका दिनहरूको सम्भावना हो र अहिले चाहिँ अब थुप्रै ठाउँहरूमा के पनि छ भनेपछि जहाँ धेरै हिँडेर जानुपर्ने अवस्था आउँछ त्यहाँ चाहिँ घोडाहरूको व्यवस्था, खच्चरहरूको व्यवस्था त्यस्तो पनि गरेको देख्नमा आउँछ, यो क्षेत्रमा छ कि छैन त्यस्तो?
घोडाहरू छ तर हामीलाई चार पाँच दिन पाँच सात दिन अगाडि नै हामीलाई खबर हुन्छ। जस्तो अहिले घोडा जस्तो खप्तडमै पनि धेरै घोडाहरू छ, अछाम बझाङ बाजुरा डोटीको र खप्तड क्षेत्र पर्यटन विकास समितिको तिनवटा घोडा उतातिर बझाङ एरियामा छ। त्यो अलि पालन पोषणको लागि चाहिँ अलि समस्या हुने भएको लागि त्यतातिर छ। त्यस्तो नसकिने होइन, दस बाह्रवटा पन्ध्रवटा, तर व्यावसायिक रूपमा त्यसरी घोडा यसरी राख्ने त्यसरी उ गर्ने व्यावसायिक रूपमा चाहिँ विकास भइसकेको छैन।
जे होस् त्यस्तो विकास चाहिँ भएको छैन। तपाईँहरूलाई चार पाँच दिन पहिला नै जानकारी गराएको खण्डमा त्यो पनि उपलब्ध हुने
हुन सक्छ, त्यो हामी चाहिँ गर्न सक्छौँ एकदम।
हजुर, अनि तपाईँ चाहिँ खप्तड क्षेत्र पर्यटन विकास समितिको अध्यक्ष हुनुहुन्छ, अब कसरी विकास गर्दै हुनुहुन्छ त, आगामी दिनहरूका योजनाहरू चाहिँ के छन् तपाईँहरूका?
अब अहिले हामी अब मैले यो उदाहरणको लागि भनौँ, यो डोटी सिलगढीबाट यो खप्तडको माथि सिलगढीबाट झिग्रेना भन्ने ठाउँ छ, बगलेक झिग्रेना भन्ने ठाउँ छ, त्यहाँबाट त्यो सापरा बेटारा हाम्रै जिल्ला हो, सापरा बेटारा भनेको डोटी जिल्ला नै हो, त्यहाँबाट यो चैनपुरसम्म बाटो जोड्ने भनेर यो अहिले त्यसको बाटोको लागि सडक बाटोको त्यो स्वीकृति पनि भएको छ। र अब भोलिको दिनमा हामी एउटा त यो पुरै चारै जिल्लाको रिङ रोड बनाउँछौँ, त्यसको चारै जिल्लाको र सबै ठाउँबाट सरल तरिकाले कसरी पर्यटकहरूले पुग्न सक्नुहुन्छ त्यो हामी बाटो निर्माण गर्छौँ, र त्यो भित्र खप्तडभित्र त्यहाँको प्राकृतिक माने सौन्दर्यता नमास्ने गरिकन त्यहाँ राम्रो बस्ने गर्ने चाहिँ पर्यटकहरूलाई चाहिँ सुविधा गर्ने चाहिँ त्यो पनि गर्छौँ। तर त्यसले त्यतिले पनि पुग्दैन खासमा, मेरो चाहिँ अध्ययन त मेरो चाहिँ कुरो अहिले मेरो अनुभव के रह्यो भन्दाखेरि, जबसम्म हाम्रो खप्तड चाहिँ राष्ट्रिय निकुञ्ज हो त्यहाँ होटल व्यवसायहरूले धेरै पटक हामीलाई त्यहाँको जग्गाहरू केही जग्गाहरू लिजमा दिनुहोस् 20 वर्ष 25 वर्ष, किन भन्दाखेरि हामीले अब त्यति टाढा हामीले लगानी गर्दाखेरि त्यो पनि समस्या हुन्छ। गभर्मेन्टले कम्तीको 15-20 वर्ष 20-25 वर्ष हामीलाई जग्गा लिजमा दियोस्, हामी राम्रो होटेलहरू चाहिँ राखिदिन्छौँ, त्यसले गर्दाखेरि पर्यटकहरू पनि बढ्छन् र हाम्रो तर्फबाट पनि विश्वभर नै हामी एउटा प्रचार प्रसारमा पनि जान सक्छौँ।
अनि त्यो त तपाईँहरू जान सक्नुहुन्छ, तर एउटा कुरा चाहिँ मलाई सोध्न के मन लागेको छ भनेपछि, विभिन्न ठाउँबाट गुनासोहरू चाहिँ आउने गर्दछ, बस्ने सुविधा राम्रो भएन, त्यो होटलहरूको अलि राम्रो व्यवस्था भएन भनेर हो। अब त्यो बस्न खाने सुविधा अलिकति राम्रो बनाउनका लागि पनि यहाँहरूले अलिकति पहल गर्न सक्नुहुन्छ, त्यता धर्मशालाहरू बनाउन सक्नुहुन्छ, के छ त्यस्तो योजना छ कि छैन?
त्यो योजना छ, अब यस वर्ष पनि केही सुरु भइरहेछ र आगामी वर्षमा हामी यो ध्यान केन्द्र योग केन्द्र पनि बनाउँदैछौँ त्यहाँ। त्यसमा त्यो ठुलो हल हुन्छ, 500-700 मान्छेहरू चाहिँ अड्ने त्यो ठुलो हल पनि हुन्छ, त्यहाँ अब योग पनि गर्न सकिने, ध्यान पनि गर्न सकिने, जस्तो कोही महिना बस्न चाहन्छ त्यो पनि बस्नको लागि पनि हुन्छ, त्यस्तो बनाइरहेको छ। र केही गेस्ट हाउसहरू, केही धर्मशालाहरू निकुञ्जको पनि छ, अहिले खप्तड पर्यटन विकास समितिले बनाएको पनि छ, त्यसैलाई अब म्यानेज पनि गरिरहेको छौँ। र हामीसँग अलिकति अब टेन्टहरू पनि छ, हामीसँग त्यो अलिकति ओढ्ने ओछ्याउनेहरू पनि अब त्यो पनि अलिअलि छ, तर त्यहाँ के भन्दाखेरि अब खाना बनाउने इत्यादि गर्ने त्यस्तो राम्रो किसिमको अझ पनि व्यवस्थित व्यवस्थापन हुन सकेको स्थिति छैन त्यहाँ।
अनि एउटा कुरा चाहिँ के भन्ने गरिन्छ भनेपछि, धार्मिक स्थलहरूलाई चाहिँ पर्यटकीय दृष्टिकोणले विकास गर्ने हो भनेपछि त्यहाँ वाटिकाहरू निर्माण हुनुपर्छ, सानसानो पार्कहरू पनि विकास हुनुपर्छ, अनि बच्चाहरूका लागि पनि अलिक खेल्ने किसिमको हुनुपर्छ भन्ने जस्ता कुराहरू आइराखेका छन्। र विभिन्न मठ मन्दिरहरूका वरिपरि चाहिँ बनाइएको अवस्था पनि छ, जुन ठाउँमा विकास भएको छ त्यता चाहिँ, अब त्यता पनि के त्यस्तो गरिराख्नु भएको छ, कस्तो छ, बनाइराख्नु भएको छ या बनिसकेको छ अवस्था?
त्यस्तो चाहिँ त्यो पार्कहरू बनाउने इत्यादि गर्ने हाम्रो त्यस्तो योजना छैन। त्यसले त्यहाँको आफै त्यो कस्तो पार्क छ भन्दाखेरि, अब त्यहाँ गएपछि हामी बुझ्न सक्छौँ, हामी हेर्न सक्छौँ, त्यो अत्यन्त रमणीय स्थल हो त्यो ठाउँमा हामी गर्ने। त्यहाँ पाटनहरू छन्, अब त्यहाँ जस्तो अब मैले भने ती रमणीय पाटन छ, त्यहाँ त्यही पाटनमा हामी गल्फको चाहिँ अत्यन्त सम्भावना छ, त्यही माथिको डाँडाबाट हामी चाहिँ प्याराग्लाइडिङको पनि सम्भावना हामी चाहिँ देखिरहेछौँ। त्यस्तो किसिमको पार्क इत्यादि बनाउनु पर्ने आवश्यकता छैन, त्यहाँको फुलहरू इत्यादि त्यो सानो सानो त्यो ग्राउन्डमा फुलेको फुलहरू त्यो अत्यन्त रमणीय र
त्यो आफै पार्क बनेको लाग्दैन, आफै प्राकृतिक रूपले एकदमै
अत्यन्त अत्यन्त रमणीय स्थल भएको हुँदाखेरि त्यहाँ त्यो बनाउनु पर्ने आवश्यकता त्यति हामीलाई चाहिँ खड्गेको छैन।
प्रत्येक मानिसले एकपटक पुग्नै पर्ने ठाउँ हो जस्तो लाग्छ तपाईँलाई?
एकदम एकदम पुग्नु पर्ने ठाउँ, त्यहाँको चाहिँ सम्भावनाको पनि त्यहाँ अध्ययन गर्नुपर्ने ठाउँ, त्यहाँको देवी देवताहरू, त्यहाँको दहहरू इत्यादिहरू, त्यहाँ बाबा कुटी, नागढुङ्गा, सर्पढुङ्गा, त्यस्ता त्रिवेणी धाम अत्यन्त रमणीय स्थलहरू छन्, त्यहाँ त पुग्नै पर्छ। अब त्यो मैले पाटनको कुरो गरेँ, गल्फको कुरो गरेँ, त्यहाँ त्यहाँको दुबोहरू सायद अब हामीले अहिले आफ्नो बगैँचाहरूमा लगाउँछौँ, आफ्नो गार्डनहरूमा लगाउँछौँ जुन दुबहरू, त्योभन्दा फरक नेचरको चाहिँ दुबहरू छ, अत्यन्त कमुलो छ, त्यस्ता दुबहरू छन् त्यहाँ, फुलहरू छन्, त्यस्तो छ त्यहाँको।
हजुर, तपाईँले चाहिँ गल्फ अब प्याराग्लाइडिङको सम्भावना छ भनेर भन्नुभएको छ, सम्भावना मात्रै छ या त्योतर्फ पनि योजनाहरू बन्दैछ तपाईँहरू?
त्यसको सम्भावना त अब मैले भनि नै हालेँ, त्यसको लागि मैले स्पोर्ट्स काउन्सिलमा पनि कुरो गरेँ, गत वर्ष त्यहाँबाट एक दुईवटा टिम आउनु भएको छ, यो सम्भावना छ। अब यो कस्तो छ भन्दाखेरि हाम्रो निकुञ्ज भएको हुँदाखेरि त्यसको ऐन नियममा पनि केही सुधार गर्नुपर्ने, त्यहाँ त्यस्तो किसिमको अनुमतिको कुरोहरू हुने त हामीले कुरो गरिरहेछौँ, वन मन्त्रालयमा हामीले कुरो गरिरहेछौँ, हाम्रो यहाँको निकुञ्जसँग पनि कुरो गरिरहेछौँ, उहाँहरूसँग अब यो छलफल यो अब आउने असाढ महिनाभित्रमा हाम्रो यो डिटेल हामीले धेरै पटक बैठक बसेर चाहिँ यो कुरो गरिरहेछौँ र यी कुराहरू ऐन नियममा अलिकति हामीलाई चाहिँ समस्या नभयो भनेपछि यो कुरो चाहिँ हुन सक्छ। स्पोर्ट्स काउन्सिल एकदम तयार छ,
अनि अरू संघ संस्थाहरूसँग पनि समन्वय गरिराख्नु भएको छ।
हाम्रो यहाँको आफ्नो हरेक जिल्लाका चाहिँ उद्योग वाणिज्य सङ्घ भयो, अरू सङ्घ संस्था, होटल व्यवसाय सबै लागिराख्नु भएको छ। मैले अझ पनि फेरि दोहोऱ्याएँ, यसमा सरकारको चाहिँ ध्यान गयो, यी ऐन नियममा चाहिँ अलिकति राम्रो सहुलियत किसिमको यहाँको जुन सम्भावना छ त्यसलाई अगाडि बढाउनुको लागि यसमा सरकारको पनि ध्यान दिन जानुपर्छ र यो समितिको पनि मेहनत र ध्यान चाहिँ जानुपर्ने देखिन्छ।
तपाईँहरू आफ्नो तरिकाले चाहिँ खप्तड क्षेत्र पर्यटन विकास समितिलाई चाहिँ कसरी अगाडि बढाउन सकिन्छ, कसरी आफ्ना गुरु योजनाहरूलाई सफल बनाउन सकिन्छ भन्ने किसिमले चाहिँ लागिराख्नु भएको छ?
एकदम हामी अहिले पनि एकदम मेहनत गरिरहेछौँ, कम्तीमा हाम्रो देशका पर्यटकहरू त पुग्ने कुरो छ। फेरि अब अर्को कुरो म यही एफएम मार्फत के अनुरोध गर्न चाहन्छु भन्दाखेरि अब जस्तो कञ्चनपुर धनगढीबाट यो फास्ट ट्र्याक चाहिँ जुन अहिले यो खुटिया राजपुर सडकको चाहिँ छ, त्यो अझै पनि अगाडि बढ्न सकेको छैन। त्यो फास्ट ट्र्याक बन्ने बित्तिकै हामी 80 किलोमिटरमा धनगढीबाट हामी रोटी पुग्छौँ, त्यहाँबाट 15 किलोमिटरमा त हामी झिगिराना भन्ने ठाउँ पुग्छ, त्यहाँबाट खप्तड सुरु हुन्छ होइन। कम्तीको 95 किलोमिटरमा हामी त्यो पुग्छौँ र 15 किलोमिटर बिचमा अरू होला, त्यो 110 किलोमिटरमा हामी त्यहाँ पुग्न सक्दछौँ। त अब हामीले भन्नुपर्ने कुरोमा सबै ठाउँमा हामीले भनेका छौँ, अब यो खप्तड जाने सडकहरू चारै जिल्लाको अविलम्ब माने यसलाई कालोपत्री गरिदिनुहोस्, यसलाई स्तर उन्नत गरिदिनुहोस् भनेर हामी लागु गर्छौँ। अरू योजनाहरू अब सानो सानो योजनामा जानुभन्दा पनि पर्यटकहरूलाई सुविधा कसरी हुन सक्छ, सुविधा कसरी दिन सकिन्छ, त्यसमा पर्यटन मन्त्रालयको पनि ध्यान जाने गरेको छ।
अब ठुल्ठुला योजनाहरू त नेपाल सरकारले गर्नु पर्ला, तर तपाईँहरूले अबको एक वर्षभित्र गर्ने जुन सानसाना योजनाहरू छन् त्यसको बारेमा प्रश्न पारिदिनुहोस् न, त्यसले गर्दा
अब हामीले एक वर्षभित्रमा अहिले पनि यो चारै जिल्लाको सडक बाटोको त सबै छ, कच्ची बाटो सबै जिल्लामा पुगिसकेको अवस्था हो। अब पैदल बाटोलाई पनि हामी सुधार गर्दैछौँ र एक वर्षभित्रमा त्यो बाटो बिच बिचमा हामी रेस्ट प्लेस राख्ने इत्यादि गर्ने, अलिकति ओत लाग्ने चाहिँ ठाउँहरू राख्ने, त्यसरी हामी त्यो निर्माण गर्ने गर्न गइरहेको छौँ र बिच बिचमा बस्ने ठाउँहरूको लागि पनि हामीले त्यो पनि गरिरहेको छौँ। एक वर्षभित्रमा कम्तीको पर्यटकहरूलाई सुविधा त्यहाँको ठाउँ हेरिकनको चाहिँ सुविधा हामी चाहिँ दिनको लागि लागिरहेका छौँ।
हजुर सर, अब हामी कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ, अन्तमा के भन्नु भन्नु जस्तो लागेको छ?
यसमा खास गरिकन त्यो खप्तडको जुन महत्त्व छ, जुन खप्तडलाई यदि संसारभरि नै चिनाउने हो भनेपछि अब हामीले मात्र लागेर हुँदैन, सबै सङ्घ संस्थाहरूले पनि एउटा समन्वय गरेर लाग्नुपर्ने अहिलेको आवश्यकता,
सबैले चाहिँ आफ्नो ठाउँबाट योगदान पुर्याउनु पर्ने जरुरी छ। आफ्नो अधिकार मात्रै खोज्नु भएन, दायित्व पनि बुझ्नु पर्यो, स्थानीय बासिन्दाहरूले पनि आफ्नो दायित्व बुझ्नु पर्यो र सबैले आफ्नो दायित्व बुझेपछि चाहिँ यो क्षेत्रको विकास हुन्छ भन्न चाहन्छु।
मेरो चाहिँ फेरि अर्को अनुरोध के भन्दाखेरि यो प्राइभेटली माने जबसम्म लगानी हुँदैन, हामी नेपाल सरकारको मात्रै भरमा यदि पढ्यो भने त्यो खासै विकास होला जस्तो लाग्दैन। अहिले अन्यत्र ठाउँमा त्यही अनुसारको सुविधा पनि दिनुहुन्छ, त्यसरी पर्यटकहरू पनि बढ्ने, त्यसरी यही हाम्रो एफएम मार्फत म सबैलाई यदि यो ठाउँलाई बनाउने चाहिँ हामी एकदम समन्वय गरेर चाहिँ हाम्रो तर्फबाट हामी जान तयार छौँ।
हजुर सर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका लागि कार्यक्रमको तर्फबाट तपाईँलाई धन्यवाद छ है त।
पक्कै पनि पर्यटकीय र धार्मिक रूपले स्वर्ग मानिएको सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूको विकास गरी प्रचार प्रसार गर्न सकेको खण्डमा यो क्षेत्रको विकास हुने कुरामा दुईमत छैन।
यो कुराकानी सँगसँगै कार्यक्रम जवाबदेहताको आजको निर्धारित समय सकिएको छ। यो कार्यक्रम तपाईँलाई कस्तो लागेको छ, तपाईँ हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लफाटा एफएम 99.4 मेगाहर्ज पोस्ट बक्स नम्बर 28 भीमदत्त नगरपालिका 1 पाँसी कञ्चनपुर।
ल त आदरणीय श्रोताबिन, आजको कार्यक्रम जवाबदेहिताको हामी अन्त्यतिर आइपुगेका छौँ र कार्यक्रम जवाबदेहितामा अर्को एपिसोडमा नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदाउन चाहन्छौँ। हस्त, नमस्ते।
शुक्ला फाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।